نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد هادي الجود والكرم اللهم صل على سيدنا ومولانا محمد هادي الفلاح والبرك اللهم صل على سيدنا ومولانا محمد نبي الحمي وآله وصحابه وبارك وسلم أما بعد اللہ سبحانہ تعالیٰ کا فضل کرم اور اس کی رحمت انسانوں کو دوزخ سے بچانے کے لیے اور جنت میں پہنچانے کے لیے بہانے ڈھونڈتی ہے. اللہ سبحانہ تعالیٰ کے سارے کام جتنے بھی ہیں وہ اس حکمت پر مبنی ہوتے ہیں کہ کسی طریقے سے بندہ جو ہے جہنم کی آگ سے بچے, آخرت بہتر ہو اور جنت جو اس کا ٹھکانہ ہے اس میں پہنچ جائے. جتنے بھی واقعات انسان کے ساتھ ہوتے ہیں وہ سارے اسی حکمت پر مبنی ہوتے ہیں. بیماری ہوں, حادثات ہوں, پریشانی ہوں, مصیبتیں ہیں, یہ ساری چیزیں جو ہیں انسان کے لیے حقیقت میں یہ ہے کہ ٹریک کرتے ہیں ایک طرف, سارے اللہ کی حکمت پر مبنی ہوتے ہیں یہ فیصلے سارے. ہم ان چیزوں سے گھبرا جاتے ہیں, پریشان بھی ہو جاتے ہیں, ہونا بھی چاہیے طبیعت کے مطابق. عجیب عجیب بیماری ہیں, عجیب جو حادثات ہیں, عجیب سے معاملات ہیں انسان کے ساتھ, تو ان کے پیچھے کیا چیز, کیا حکمت ہے حقیقت میں؟ اللہ کی حکمت یہی ہے اس میں کہ ان تمام وجوہات پہ انسان جب پریشان ہوتا ہے, بیمار ہوتا ہے, مصیبت زدہ ہوتا ہے, اب وہ سارے تمام اس کے ٹوٹتے نظر آتے ہیں. جو کچھ کر سکتا تھا وہ کر چکا ہوتا ہے, انتہا یہ ہوتی ہے کہ پھر اس کو مجبوراً اللہ کی طرف جھکنا ہی پڑتا ہے. یہ ہم سب کی زندگی ایسی ہے. اگر ہم سوچیں 99% جو لوگ نمازوں پہ آتے ہیں الحمدللہ کسی طرح بڑھتے ہیں, تو ان کی ہسٹری اگر بیک گراؤنڈ دیکھیں تو کہیں سے کہیں پہنچے ہوتے ہیں, لیکن اللہ تعالیٰ ایسا معاملہ ان کی زندگی میں کر دیتا ہے ان کو, یہ راستہ ہی نظر نہیں آتا, دھکے کھاتے کھاتے پھر مسجد پہنچ ہی جاتے ہیں. وہ کہتے ہیں بھائی چلو دعا ہی کرا لیں کسی اللہ والے سے, چلو نماز ہی پڑھ کے دیکھ لیتے ہیں. تو ان کا رجحان کس طرح بڑھ جاتا ہے؟ اللہ کی طرف بڑھ جاتا ہے. اور یہی اللہ تعالیٰ کی حکمت ہوتی ہے اس کام کے پیچھے, انسان کو کسی طریقے سے ڈائریکٹ کروں, آئے گا تو میرے پاس ہی, جتنا تنگ کروں گا تنگ کرنے والا کہاں جائے گا, سب سہارے انسان کے ٹوٹ جاتے ہیں اور آخر جو پلٹتا ہے اللہ کی طرف ہے, دعاؤں پہ آتا ہے اللہ سے, اللہ تعالیٰ بچاؤ مجھے, اللہ تعالیٰ میں پریشان ہوں, اس ہاتھ سے بچا, اس چیز سے بچا, کیسے نکلوں, پہنچتا اللہ کی طرف. پھر تو اللہ تعالیٰ بھی قرآن میں اس چیز کی باتیں بتاتا ہے, قرآن سمجھاتا ہے ہمیں ساری باتیں. ان الذین تقوا فرماتے ہیں اس آیت میں, یہ وہ لوگ ہیں کہ جن کے دلوں میں اللہ سبحانہ تعالیٰ ایک خوف پیدا فرما دیتے ہیں, ایک تجسس پیدا فرما دیتے ہیں, بے چلو اللہ کی طرف, بیماری سے گھبرا کے کیا کریں, بہت دوائیاں بھی کھائی ہیں, پریشانی بھی ہے, کیا کریں, تو چلو اللہ کی طرف چلتے ہیں, اللہ کی طرف آتے ہیں. اللہ تعالیٰ کہتا ہے کہ میں ان کے دلوں میں ایک ایسا خوف دے دیتا ہوں, بڑے اچھے لوگ ہوتے ہیں, اللہ تعالیٰ کہتے ہیں میرے میسج کو سمجھ جاتے ہیں, بھٹکے نہیں, میرے پیغام کی طرف آئی گئے, جو میں چاہتا تھا ان سے اس اڈے پہ پہنچ ہی گئے ہیں یہ لوگ, آخر سجدہ کرنا شروع کر ہی دیے, مسجد کا بھرنا شروع ہی ہو گئے, اور گناہ کرنا بھی ان کو اچھا نہیں لگتا. کس کو اچھا لگتا ہے کہ ابھی کل فیصلہ ہونا ہے اس کا, وہ بڑی زبردست کیس ہے, اس پہ तो उसका दिल करेगा आज रात गुनाह करे, कोई तमाशे लगाए, सवाली पैदा तो सब भूल जाता है। जिसको डंडा पड़ता है आदमी पे, ये बहुत सख्त शदीद बीमार है, तो कुछ याद रहती है उसको, कुछ भी याद नहीं रहता, सब कुछ बुरा लगता है, घर वाले ही बुरे लगते हैं, आदमी बुरे लगते हैं, बात करता आदमी बुरा लगता है। वही जिनके साथ तफरियात करता था, मजे करता था, कोई आया ना उससे कहे चलो यार चलते हैं वहाँ मजे करेंगे, अरे यार जान छोड़, मैंने अपनी पढ़ी है तू अपनी बात करते हैं। तो अल्लाह फरमाते हैं कि इन लजीन तक बड़े रास्तवास अच्छे को लोग हैं, बहुत नाइस लोग हैं, कि दिल में पहुंची है बात मेरी, आ रहे हैं इनको मैं जिस चीज़ से बचाना चाहता था, ये बीमारी ये तरीका ये हादसात जो मैंने दिया है बहुत छोटी है उस चीज़ के मुकाबले में जो उनके पास आने वाला था, ये कुछ भी नहीं था, लेकिन ये समझ गए हैं और बचना शुरू कर दिया है। लेकिन भाइयों, क्योंकि हम सब इसमें सवाल हैं, इसी मामले में कुरान बड़े इस तरीके से समझाता है कि जब इंसान चलता है मामला सही होता है, अल्लाह पाक मुसीबत दूर फरमा देते हैं या उसको तसल्ली दे देते हैं या मामला सही होने लगता है या कुछ समझ आने शुरू होती है, तो अब फिर क्या होता है उसका मामला, इज़ा मस्सहुम ताइफ़ुन मिन शैतान, कुरान कहता है कि भाई शैतान कैसे बर्दाश्त करेगा कि मेरा इतना पुराना ग्राहक है, बड़े मज़े लगते थे और जाली मेरी से पक्की थी, दोस्ती करती थी, वो तो नहीं छोड़ना चाहता तुझे। अल्लाह ताला कहता है एक चीज़ का ख्याल रखना, अगर तू नमाजों में आना शुरू हो गया, समझ पैदा हो गई है, सब कुछ कर रहा है माशाल्लाह, जमातों में जा रहा है, तबलीग में जा रहा है, वाज़ों में बैठा है, जिनसे तुझे कुछ तवज्जो मिल गई है, तो ख्याल आ गया, मैसेज पहुंच गया मेरा तेरे दिल के अंदर, तो अब क्या है ठीक हो गया। तो लेकिन एक चीज़ का भी ख्याल रखना, अल्लाह पाक कहता है कभी पक्का नहीं है तू, मैं एक तुझे समझा देता हूँ बात, बड़ी काम की बात है, और से सुने आप हौसला बढ़ा है, बस जब तो नमाजी हो गए हम तो बड़े ये करने लगे हैं, नेक हो गए फलां हो गए, अल्लाह ताला कहता है खबरदार, ऐसा मस्सम ताइफ मिन शैतान, अल्लाह ताला कहते हैं होगा क्या कि इस चीज़ से तुझे फिर बड़ा होशियार रहना पड़ेगा, बहुत सख्त, वो क्या है शयातीन है, जो तेरे अजली दुश्मन है, पक्के तेरे दुश्मन है, वो नहीं छोड़ते, वो नहीं छोड़ेंगे तुझे, ऐसा मस्सम ताइफ मिन शैतान, अल्लाह ताला के अपनी ज़बान में फरमाते हैं कि वो तुझे अब क्या कोशिश करेंगे भाई इसको निकालो यहाँ से, इसको ये जो किस तरफ चल पड़ा है नमाजों की तरफ, ये जिक्र की तरफ, तलावतों की तरफ, ये क्या हिसाब शुरू कर दिया इसने, अब क्यों शैतान फिर अपना काम शुरू करते हैं, काम शुरू करते हैं, हर तरीके से हर बहाने से उस इंसान के हायल होंगे, ख्यालात भी आएंगे, फिर दोस्त अहबाब भी आएंगे, फिर चीज़ें ऐसी होंगी, बड़े बड़े ड्रामे करेगा शैतान हमारे साथ, बड़े बड़े ढकोसले मारेगा, चलते चलते उस रुकावट पैदा करेगा, रास्ते रोकेगा, मसाल के तौर पर किसी अच्छे रास्ते पर चल पड़े हैं आप, अच्छा साथी मिल गया, दोस्त मिल गया आपको, कोई अच्छा शेख मिल गया, सब कुछ है, तो उस पर डाकत मार देंगे, चलो या भी क्या है चलो दूसरी तरफ चलते हैं, यहाँ कुछ मज़ा नहीं आ रहा, इस तरफ निकल जाते हैं, फलां चले जाते हैं, ये वो सारे डायवर्ट करते हैं इंसान के अटेंशन को, उसको कमज़ोर करने के, इसको कराने के साथ मस्त सुनता है शैतान, बिल्कुल भरोसा ना रखना, शैतान बहुत बहुत ज़बरदस्त चीज़ है और ये इंसान को जो है डाके मारता है किसी हालत में भी, तो ये हालात इंसान के साथ पैदा होते हैं हमारे, ये ज़िंदगी के स्टेजेस हैं जो अल्लाह ताला कुरान बताता है, ये स्टेज आएगा तुम्हारे पर बदलने के बाद, ठीक होने के बाद कॉन्फिडेंस ना रख लेना कि भाई हम बिल्कुल ठीक हो गए, क्योंकि शैतान तुम्हारे पीछे लगा हुआ है, अल्लाह ताला कहता है, तो मैं तुम्हें इसका इलाज बता देता हूँ, कुरान फरमाता है कि तुम इस रास्ते को अख्तियार कर लोगे, इस इलाज को मेरे अख्तियार करो, तो फिर काम तुम्हारा चल जाएगा, कि जब ये हालात पैदा होने शुरू हो जाएं तो क्या करना चाहिए, अल्लाह कहते हैं तज़क करो फ़ैज़ मुबसरून, एक ही चीज़ इंसान को बचाएगी अगर तुमने इसके साथ ठीक होने के बाद समझदारी होने के बाद तज़क करो अल्लाह के जिक्र का सहारा ले लिया। ये कुरान की आयत के मफहूम बयान कर रहा हूँ, ये तफसीर नहीं कर रहा हूँ, ये कुरान के जो बुजुर्गों ने इसका मफहूम निकाला इस आयत से, उस मफहूम को आपके सामने पेश कर रहा हूँ, ना आपको तर्जमा कर रहा हूँ ना आपकी तफसीर कर रहा हूँ, ये मफहूम है जो बुजुर्गों ने निकाला है इंसान के लिए, कितनी बेहतरीन मैसेज दिया इस आयत से। कुरान तो बहुत बड़ी चीज़ है ना, वो तो ऐसा समंदर है जितने इंसान गोते मारता है मोती नहीं निकलते उसमें, अल्हम्दुलिल्लाह, तो किसी गलत चीज़ बताइए भाई, बिल्कुल ना इसके लिए क्या होगा, तज़क्करो कि जब शैतान तुम्हें बहकाने लगे, तो रास्ते से निकालने लगे, क्योंकि अब तुम गए हो किसी मजलिस में, तुम्हारे दिल में खौफ आ गया, नहीं यार नेक होना चाहिए, नमाज पढ़नी चाहिए या अच्छे काम करने चाहिए। अल्लाह ने तैयार कर दिया, अल्लाह ने तो अपना माशाल्लाह अपनी रहमत से फजल से हमें ट्रैक पे लगा दिया पूरा, तो उधर शैतान को भी छोड़ा है उन अल्लाह ताला ने, उसी मर्जी से काम कर रहे हैं। तो अब ये क्या है कि वो तुम्हें घसीटता है पार्क की तरफ लेके जाता है, तो तुमने एक चीज़ का सहारा ले लेना, अल्लाह पाक कहते हैं मैं तुम्हें बचाने के लिए एक चीज़ रखी है कि जब तुम बहकने लगो या कमज़ोर होने लगो या तुम भटकने लगो या ऐसी हालत होने लगे तो तुम्हें एक चीज़ का सहारा लेना पड़ेगा, कोई चीज़ तुम्हें नहीं बचाएगी, जुस तसक कर रहो फाजा हो मुफसरूँ, जैसे तुम्हें मेरा जिक्र शुरू करोगे अल्लाह ताला मैं तुम्हारी आंखों को खोल दूंगा, जैसे ही गुनाह तुम्हें साफ बढ़ने लगेगा अल्लाह के जिक्र के साथ होगा एकदम उसकी आंखें अल्लाह ताला मैं खोल दूंगा। कौन सी आंखें? ये नहीं, दिल की आंख खुलती है, खबरदार ये काम नहीं करना तुम्हें, इस अल्लाह ताला बचाते हैं उसको, तज़क्कुर फ़मसरूँ, अल्लाह के जिक्र के साथ कहता है वाहिद एक ऐसी चीज है जिससे इंसान जो है बच जाता है और उसके साथ चलना शुरू होता है। अखवान हूँ जो मद हूँ, आगे कुरान ही कह रहे हैं कि जो भाई इस बात को नहीं समझते, जिनकी समझ में ये बात आई नहीं है, वो कहते हैं नहीं जी हम तो ठीक ठाक हैं फलां क्या है, और जो इस मेरी दी हुई इलाज का सहारा नहीं लेते अल्लाह पाक कहते हैं, तो फिर क्या होता है जो मद हूँ मैं अखवान हूँ जो मद हूँ, ये फिर क्या होता है कि ये फिर शैतान को घसीट लेता है, या कुरान बता रहे हैं अल्लाह बता रहे हैं इनको घसीट लेता है, और घसीटते घसीटते फिर अपना यार दोस्त बना के फिर अंधेरे में गुम कर देते हैं उसको। अब ये देख लें आप अल्लाह का जिक्र कितनी बड़ी चीज़ है, कितनी बड़ी चीज़ है। उन लोगों के लिए बताया गया है कि जो आप बिल्कुल रास्तबाज हो गए, मुत्तकी हो गए, तकवे वाले हो गए, इन लजीन तक उनके साथ मुखातिब अल्लाह पाक कि तुम वाकई दर्जे में पहुंच चुके हो, बड़े अच्छे अमाल तुम कर रहे हो, नेक बन गए हो, जमाने में मशहूर हो गए, तुम बोले नहीं हो, लेकिन अभी कुछ पता नहीं जब तक कब्र नहीं आ जाती। वो जो जगह है वो बहुत ज़बरदस्त, अल्लाह के पास पहुँचने का जो हिसाब है वो बहुत बड़ी चीज़ है, वो तो कब्र तक इंसान को उसकी हिफाजत करनी पड़ेगी। जब तक कब्र तक ना पहुँच जाए किसी चीज़ पे इंसान एतबार नहीं कर सकता, उसके लिए अल्लाह पाक ने कहा है वाहिद एक चीज़ क्या है, अल्लाह का जिक्र जो बचाएगा। बेगही में तरमजी में एक हदीस है, बड़ी मशहूर हदीस आप सुनते हैं हमेशा, अल्लाह के नबी समझे सहाबा ग्राम से फरमाया सहाबी हो मैं तुम्हें एक ऐसी चीज़ ना बताऊं जो तुम्हारे अमाल में सबसे बेहतरीन है, अल्लाह के नज़दीक सबसे ज़्यादा पाकीज़ा है, तुम्हारे दराजात को सबसे ज़्यादा बुलंद कर देने वाली चीज़ है। भला या रसूल अल्लाह इरशाद फरमाया अल्लाह कौन सी चीज़ हो सकती है इतनी ज़बरदस्त है, तो अल्लाह के नबी ने फरमाया ज़िक्रुल्लाह, अल्लाह का ज़िक्र है। बाकी हम कह रहे हैं क्यों इतना बेहतरीन है तुम्हारे माल में, इसलिए कि तुम्हारे अमाल को प्रोटेक्ट कर लेगा, शैतान का हमला चलने नहीं देगा, अल्लाह के नज़दीक बहुत पाकीज़ा है, इसलिए कि तुम्हारे अमाल को हर बुराई से दूर रख के वो तुम्हें पाक रखेगा, बेइंतहा पाक कर देगा। तीसरी चीज दराजात फरमाया जितने भी तुम अमल करोगे अल्लाह ताला के नज़दीक अल्लाह के जिक्र के साथ वो इतने पाक और साफ और पसंदीदा अल्लाह के होंगे, हर लम्हे तुम्हारे दर्जात को बुलंद करता चला जाएगा, हर लम्हे तुम्हारे दर्जात को बुलंद करता चला जाएगा। तो मेरे दोस्तों यह है बहुत बड़ी चीज़ अल्लाह के जिक्र को पकड़ना, जिसको अल्लाह ताला तौफीक दे दे, लेकिन फी ज़माना यह है कि आज हम इस पर तवज्जो नहीं देते, इस चीज़ को हम इसका फिक्र नहीं करते कि अभी जिक्र की अहमियत है या जिक्र कोई चीज़ है या जिक्र करना चाहिए नहीं करना चाहिए, हमारी आखिरत के लिए हमारी ज़िंदगी के लिए सबसे बड़ी प्रोटेक्शन है जो हमें आखरत तक अल्हम्दुलिल्लाह लेके चलेगा कब्र तक, और अल्लाह के फजल से ईमान की हालत में हमें दुनिया से निकाल देगा। तो अल्लाह के जिक्र की तरफ जो है बहुत ही मेहनत के साथ, तवज्जो के साथ और दिल के साथ अपनी ज़िंदगी के अंदर पाबंदी करनी चाहिए, इसकी सुबह और शाम का वक्त ज़रूर रखें, इस कुरान की आयत को समझें, कितना वाज़ अल्लाह ताला ने बताया इस चीज़ को, कितने भी हमारे माल हो जाएं, कितने भी हम सब कुछ करने वाले हैं, किसी लाइन में हम बहुत पहुंचे हुए हैं, बड़ी अल्लाह ने हमें फजल दिया है, सब कुछ दिया है, लेकिन फिर भी उसको क्या करना पड़ेगा, इंश्योर्ड करना पड़ेगा, उसको प्रोटेक्शन देनी पड़ेगी, और वो किस चीज़ से, अल्लाह के जिक्र के साथ। क्योंकि आने वाला वक्त ऐसे मेरे भाइयों कि हम नहीं जानते क्या क्या हालात हों हमारे साथ उस दुनिया में जिसमें हमने जाना है, क्या मामलात हों, नमाजें भी हैं, रोज़े भी रखते हैं, सब कुछ करते हैं, हज भी करते हैं, सकाल भी देते हैं, गुनाहों से भी बचते हैं। अभी आज की बात है, एक साहब बता रहे थे, मैं भी जानता हूँ उनको, عزیز تھے ان کے, آج 15-20 سال ہو گئے ان کے انتقال کو, تو انہوں نے خواب میں دیکھا, ان کو یہ آج ہی کی بات ذہن میں آ رہی, میں آپ کو بتا رہا ہوں, خواب میں دیکھا, تو خواب میں دیکھے تو ان سے مخاطب ہیں, کہنے کہ بیٹھو میں تمہیں کچھ بات بتاؤں. بعض خواب بڑے حقیقی ہوتے ہیں, اور مجھے بتا رہے ہیں خواب, ٹیلی فون پہ بتایا آج بات, کہتے وہ آئے تو مجھے کہنا ٹیلی فون پہ خود صوفے پہ بیٹھ گئے, کہتے میں نیچے بیٹھ گیا, ان سے بڑے تھے, تو مجھے کہنے لگے دیکھو وہی 20 سال تو ہو گئے مجھے دنیا سے گئے, انتقال ہوئے, ابھی 4 چیزیں ایسی باقی ہیں جو پوری نہیں, ان کا حساب بھی ہونا ہے میرا. 20 سال سے وہ شخص حساب دے رہے, اندازہ لگائے, اور وہ شخص میں بھی جانتا ہوں نیک تھا, اس کے الحمدللہ یہ تھا کہ بھی ادائے حقوق عباد کے اندر بلند مقام رکھتا تھا, وہ شخص بڑا بلند مقام تھا حقوق عباد کے اندر, بڑے کام اس شخص نے کیے تھے, اور ویسے بھی اچھے انسانوں میں تھا ماشاءاللہ, اور بڑی چیز تھی کہ اولیاء کبار کے ساتھ بیٹھتے تھے, ان سے محبت رکھتے تھے, وہ ان سے محبت رکھتے تھے, بڑے بڑے اولیاء اللہ کے ساتھ ان کے تعلقات تھے, اور دعائیں تھیں ان کے ساتھ, ان کے ساتھ حج اور عمرے تھے, یعنی اس انداز کے انسان تھے, چھوٹے نہیں تھا آدمی, ان کی دعائیں تھیں, مرنے کے بعد بھی زندگی میں بھی بڑے بڑے اولیاء اللہ نے ان کو دعائیں دیں, بہت نیک اور صاف انسان تھا, مرنے تک اچھی موت, بہت اچھی موت, موت بھی جمعے پر, جنازہ بھی جمعے پر, یعنی جانتا ہوں, لیکن حال دیکھیں, کہتے ہیں 4 سوال ابھی تک پورے نہیں ہوئے, ابھی تازہ کر رہا ہوں. میرے بھائی ہم کس حال میں ہیں, اس مستی کے اندر دنیا گھومتے پھر رہے ہیں کہ سمجھ آتی ہی نہیں ہمیں کچھ کریں. پہلی چیز سے یہ سن لیں, ان لذن تقوی سے جو اللہ پیغام دے رہا ہے کہ جس وقت میں تمہیں کسی حکمت کے ذریعے سے اپنے ٹریک پہ چڑھا دوں اور اپنے دین طرف لے آؤں, تو اس کو معمولی چیز نہ سمجھنا, یہ تمہارا کوئی کمال نہیں نہ تمہاری صفت ہے کہ جی آج ہم نے یہ کر لیا, آج ہم یہ کرنے والے ہیں, ہم یہ فلاں کرنے والے ہیں, آج ہمارے بچے یہ ہیں, ہمارا فلاں یہ ہے, آج تم بڑے ٹھیک ہیں, اللہ تعالیٰ کا بالکل اس پہ کوئی بھروسہ نہیں کرنا, کبھی نہ سمجھنا یہ چیز کہ جناب بالکل ٹھیک ٹھاک ہیں, کوئی فکر نہیں, یہ تو میرا فضل و کرم تھا کہ کسی دھکے سے میں تجھے اس راستے پہ لے آیا, اور تو کہاں پہنچتا, ہم آج بھی کرتا رہتا تو اس میں کیا کچھ ہوتا, تجھے کیا پتا کیا ہوتا تھا, کسی طریقے سے میں تجھے کسی حادثہ کے ذریعے, کسی بھی حادثے گھر میں آیا, بچوں پہ آیا, تجھ میں آیا, میں نے تجھے اس قابل کر دیا کہ تم مسجد کا تفرق تمہیں پھیر دیا, پہلا سبق یہ ہے, اور تجھے میں قرآن سے مخاطب ہو کے کہہ رہا ہوں, اللہ تعالیٰ تجھے میں پاک صاف ہو اچھا انسان بھی کہہ رہا ہوں, اس شرط میں کہ تم نے میرے اس راستے کو تسلیم کر لیا, لیکن بچے گا جب کہ جب تو اپنا پروٹیکشن کرے گا, اور وہ کیا چیز ہے, اللہ کا ذکر ہے, وہی ذکر کرتا رہے گا, اور جس طرح اللہ نے قرآن نے کہا جیسا کرو فیض مبصر, تو ذکر کرتا رہے گا انشاءاللہ تیری آنکھیں پوری کھلی رہیں گی, تو گناہ کی طرف جانے کی ضرورت بھی نہیں کرے گا, گناہ سے بچنے کا پورا الحمدللہ تیرے میں طاقت آئے گی, سمجھ میں تیرے آنے شروع ہو جائے گی. تو یہ اللہ کا ذکر ہے, اس کو معمولی چیز نہ سمجھیں, اللہ تعالیٰ نے جب ہم نے دین کی سمجھ دی ہے تو فوراً اللہ کے ذکر طرف جائیں, اور اس ماحول کی طرف جائیں, اور اللہ سے آنت مانگیں, مدد مانگتے رہیں گے, اللہ تعالیٰ کل کے وقت کا ہمیں کچھ نہیں پتا, ہم نے کس چیز کا حساب دیں گے ہمیں تو کچھ پتا بھی نہیں, کیا کیا معاملہ ہوگا ہمارا, ایک ایک نماز کو تولا جائے گا, ایک ایک عبادت کو تولا جائے گا, نیتوں سے تولا جائے گا, ہمارے جو اندر جس حساب سے ہم کام کرتے ہیں اس سے تولا جائے گا, تو ہم کیا جواب دے سکتے ہیں ان چیزوں کا, کچھ ہمارے پاس نہیں ہے, جتنا ہی ہم کر سکتے ہیں یہ کہ اللہ تعالیٰ جس کا تو نے ہمیں بتایا کہ ہم یہی کریں کہ تیرے ذکر ہی کرتے رہیں, اور ذکر کی ظاہری تمہیں پار کرتے تو تیری رحمت اور تیرا فضل ہے بس, تو اللہ تعالیٰ سے دعا کریں اللہ تعالیٰ ہمیں ہمیشہ ذکر کے راستے میں رکھے, اور ذکر سے بالکل کسی مقام پہ بھی پہنچ جائیں, خوب تہجد پڑھیں, اللہ کی نوافل پڑھیں, سنتوں پہ عمل کریں, خوب ذکر کریں, خوب اپنا عمرہ کریں, خوب حج کریں, جو بھی اللہ تعالیٰ صدقات کریں, اللہ پاک جو بھی توفیق دے رہے کریں, لیکن اللہ کے ذکر کو نہ بھولیں, بس ایک چیز یاد رکھنا, اللہ کے ذکر کو نہ بھولنا, اس کو پابندی کے ساتھ دل میں لگا لینا, کیونکہ جتنے بھی اولیاء اللہ ہیں آپ دیکھ لیں, ہم تو ٹوٹے پھوٹے انسان ہیں, ان کے تو بڑے بڑے مراتب تھے, لیکن جتنے بلند ہوتے جاتے تھے, جتنے اونچے ہوتے جاتے تھے, اتنی کثرت سے ذکر کرتے رہتے تھے, جتنی مشکل ہوئی اتنی کثرت سے ذکر کیا، ذکر کو ان لوگوں نے نہیں چھوڑا، حتیٰ کہ ایسا ہوتا تھا کہ ان کی زبانیں جو تھیں اللہ کا ذکر سے گل جاتی تھیں، حالانکہ ان کے تو عمال ہی بہت اچھے تھے الحمدللہ، لیکن نہیں، بھروسہ نہیں. کیوں؟ کہ قرآن نے جو خود بتایا ہے، اللہ نے جو کہہ دیا. مزہ کیا اس آیت کے نصاب کہ تیرا کمال ہی کوئی نہیں، بچ سکتا ہے تو تو یاد میرے ذکر کو پکڑنا، ان شاء اللہ تعالیٰ کہتا ہے کہ پھر تجھے میں نکال دوں گا اس دنیا سے صحیح اور سلامت. اللہ پاک مجھے بھی آپ کو توفیق نصیب فرمائے.